रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
कर्णाली प्रदेशमा सबैभन्दा धेरै कर तिर्ने 8 संस्था सम्मानित, सबैले कर तिर्ने बानीको विकास गर्नुपर्नेमा जोड।
प्रदेश अस्पताललाई व्यवस्थित अस्पतालका रूपमा विकास गर्ने नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री राहतको भनाई।
घरमा लुकाई छिपाई राखेको अवस्थामा बाँकेमा 194 क्युफिट सालको काठ बरामद, घरमालिक फरार।
र नेपालगञ्ज म्याराथनको उपाधि आर्मीका नवराज साउतलाई महिलातर्फको उपाधि पनि आर्मीकै पूर्णलक्ष्मीको पुल्टामा। हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। कर्णाली प्रदेशमा सबैभन्दा धेरै कर तिर्ने 8 संस्थालाई आन्तरिक राजस्व कार्यालय सुर्खेतले सम्मान गरेको छ। कर सप्ताहको अवसर पारेर उनीहरूलाई विभिन्न विधामा राखेर छनौट गरिएको आन्तरिक राजस्व कार्यालय सुर्खेतले बताएको छ। सबैभन्दा धेरै कर तिर्नेमा सुर्खेतको बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था, डोल्पाको अम्बेक निर्माण सेवा, दैलेखको श्रेष्ठ ट्रेडिङ कन्सल्टेन्सी, त्यसै गरी जाजरकोटको किशोर एन्ड क्रिस सप्लायर्स रहेका छन्। यस्तै जुम्लाको चन्दना सहकारी संस्था, कालीकोटको चङ्खेली र मुगुको शान्तिदेव निर्माण सेवाले पनि धेरै कर तिरेको आन्तरिक राजस्व कार्यालय सुर्खेतले जनाएको छ। स्वच्छ कर प्रशासन, विकास र सुशासन भन्ने नाराको साथ गत मङ्सिर 1 गतेबाट साताव्यापी रूपमा कर सप्ताह आयोजना गरिएको हो। एक सातामा सुर्खेतसहित विभिन्न जिल्लामा विभिन्न कार्यक्रमको आयोजना समेत गरिएको कार्यालयले बताएको छ। कार्यक्रममा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर नै राज्य सञ्चालनको मुख्य स्रोत भएकाले इमानदारीपूर्वक राज्यलाई कर तिर्न सबै नागरिकलाई आग्रह गर्नुभयो। उहाँले हरेक महिना स्थानीय तहमा कर सम्बन्धी चेतनामूलक कार्यक्रम गर्न सुझाव दिँदै करलाई करले नभई रहरले तिर्ने वातावरण बनाउन पर्नेमा जोड समेत दिनुभएको छ। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सुर्खेतका कार्यालय प्रमुख कर अधिकृत भूमिराम शर्माले गत आर्थिक वर्षमा उल्लेखनीय कार्य गरेको दावी गर्नुभयो। उहाँले पछिल्लो समयमा नागरिकहरू करप्रति सकारात्मक रहेको भन्दै सबैले कर तिर्ने बानीको विकास गर्नुपर्नेमा जोड समेत दिनुभएको छ। कार्यक्रमका सहभागीहरूले आफूले तिरेको कर आफ्नै लागि हो भन्ने कुरा ध्यानमा राखेर झर्को नमानेर कर समयमै तिर्नुपर्ने बताएका छन्। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्का, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र ढकाल, चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्मा लगायत सुर्खेत स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज राउतले कर्णाली प्रदेशमा रहेको प्रदेश अस्पताललाई व्यवस्थित अस्पतालका रूपमा विकास गर्न पहल गर्ने बताउनु भएको छ। सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री रावलले प्रदेश अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सके समग्र कर्णालीवासीलाई फाइदा हुने भन्दै यसका लागि आफूले सक्दो पहल थाल्ने बताउनुभयो।
कर्णाली प्रदेशको अस्पताल अथवा यो केही यसका पनि केही समस्याहरू छन्, कर्णाली प्रदेशले निर्णय गरेर आफ्नो जिम्मा त लिएको छ। अब यसको व्यवस्थापकीय पक्ष प्रदेशले धान्छ कि धान्दैन, त्यहाँ पनि समस्या छन्, यहाँभित्र पनि धेरै समस्या छन्। तर अब एउटा कुरा के हो भन्दा यो अस्पताललाई व्यवस्थित गर्न सक्यौँ, मेडिकल कलेज यहाँ सञ्चालन गर्न सक्यौँ भने धेरै नै कर्णालीवासीका निम्ति, कर्णाली जनताका निम्ति, तपाईँ हाम्रा निम्ति अति उत्तम हुनेछ। त्यतातिर मैले पहल कदमी गरेकै छु।
मन्त्री रावतले आफूले पदभार ग्रहण गरे लगतै पहिलो निर्णय नै प्रदेश अस्पताललाई चिकित्सक पठाउने निर्णय गरेको बताउनु भएको छ। उहाँले संसदमा आफूले सुर्खेत र समग्र कर्णालीकै हितका विषयमा धेरै आवाज उठाएको भन्दै अब कर्णालीको स्वास्थ्यमा आफूले योगदान दिने बताउनु भएको छ। मन्त्री रावतले कर्णालीका धेरै जसो स्वास्थ्य संस्थामा अहिले पनि सिटामोल समेत नपाइने अवस्था रहेको भन्दै अब प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर काम थालिने बताउनु भएको छ। उहाँले सुर्खेत कोलपुर 132 केबी विद्युत प्रसारण लाइनको टेन्डर आह्वान भइसकेको भन्दै अब वन मन्त्रालयमा केही काम हुन बाँकी रहेकाले छिट्टै काम सुरु हुने उल्लेख गर्नुभएको छ।
विद्युतको कुरा अब तपाईँहरूलाई थाहा छ, कोलपुर सुर्खेत 132 केबी प्रसारण लाइनको टेन्डर भएर प्रक्रियामा गएर अब त्यो वन मन्त्रालयमा केही फाइलहरू अड्केको छ, त वन मन्जुरी स्वीकृति गर्न बाँकी छ। अहिले उहाँ बाहिर भए हुनाले अब यो तत्कालै स्वीकृति गर्नुहुन्छ र अब 45 दिनको टेन्डर थियो, अब 60-70 दिनमा टेन्डर खुल्ने अवस्थामा पनि छ।
उहाँले कोलपुर सुर्खेत सडक 4 लेन बनाउने काम पनि छिट्टै सुरु हुने भन्दै विकास निर्माणले अब गति लिने दावी पनि गर्नुभएको छ। भेरी खबरमा छिमेक सेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा सबैभन्दा धेरै कर तिर्ने 8 संस्था सम्मानित, सबैले कर तिर्ने बानीको विकास गर्नुपर्नेमा जोड, प्रदेश स्तरलाई अस्पताललाई व्यवस्थित अस्पतालको रूपमा विकास गर्ने नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री रावतको भनाई लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। घरमा लुकाई छिपाई राखेको अवस्थामा ठूलो परिणामको काठ बरामद गरिएको सब डिभिजन कार्यालय बाँकेले बताएको छ। गोप्य सूचनाको आधारमा खानतलासी गर्दा डिभिजन वन कार्यालयको टोलीले 193.98 क्युफिट सालको काठ बरामद गरिएको जनाइएको छ। टोलीले कोलपुर नगरपालिका 3 स्थित शान्त प्रसाद खनालको घरमा लुकाई छिपाई राखेको काठ बरामद गरिएको सब डिभिजन वन कार्यालयका प्रमुख रामप्रसाद चौधरीले बताउनुभयो। वन कार्यालयको टोली नै बैजनाथ गाउँपालिका 6 एचगाउँ स्थित न्यू कोलपुर सब मिलबाट 2 ट्रक काठ बरामद गरेको बताएको छ। घरमा लुकाई राखेका 2,71,000 पर्ने 193.98 क्युफिट काठ बरामद भएको बताइएको छ। समिलबाट काठ बरामद भएको मूल्य निर्धारण गर्न बाँकी रहेको उहाँले बताउनु भएको छ। काठ कसले बरामद गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको भन्दै उहाँले घर मालिक पनि फरार रहेको बताउनु भएको छ।
मोटरसाइकलको ठक्करबाट बैतडीमा एकजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा डिलासैनी गाउँपालिका 3 पसेराका 60 वर्षीय तुलसा खतरा रहेको प्रहरीले जनाएको छ। गोकुलेश्वरबाट गन्ना हिँडेको M2P2820 नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिल्ली नारायण पाण्डेयले बताउनु भएको छ।
यता अछाममा भिरुबाट लडेर 1 किशोरको ज्यान गएको छ। ढकारी गाउँपालिका 2 हिमचामा 19 वर्षका गणेश साउतको घाँस काट्ने क्रममा भिरुबाट लडेर ज्यान गएको बताइएको छ। घाँस काट्न गएका उनी बेलुकीसम्म नफर्केपछि खोज्न जाँदा मृत अवस्थामा भेटिएको उहाँका दाजु टेकबहादुर साउतले बताउनुभयो। जङ्गलमा घाँस काट्न गएका गणेशको करिब 100 मिटर तल खसेर मृत भएको अवस्थामा फेला परेको जनाइएको छ।
यस्तै कञ्चनपुरको कृष्णपुर गाउँ नगरपालिका 2 बन्दा नजिक गाडीले ठक्कर दिँदा एकजना पैदल यात्रीको ज्यान गएको छ। पैदल हिँड्दै गरेका 30 वर्षीय रामबहादुर रोकायालाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ। गाडीको ठक्करबाट घाइते भएका रोकाएको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा ज्यान गएको हो। पैदल हिँड्दै गरेका अर्का महाकाली नगरपालिका 2 रामबहादुर ठगुन्ना गाडीको ठक्करबाट घाइते भएको इलाका प्रहरी कार्यालयका निरीक्षक नयन बहादुर साउतले बताउनु भएको छ।
नेपालमा पनि जिका भाइरस फैलिन सक्ने भएकाले सावधानी अप्नाउन डाक्टरहरूले सुझाव दिएका छन्। डेङ्गी सार्ने लामखुट्टे र जिका भाइरस सार्ने लामखुट्टे एउटै हुने भएकाले यसबाट सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। नेपालमा यो वर्ष डेङ्गीको सङ्क्रमण धेरै भएको र अझै पनि डेङ्गी सार्ने लामखुट्टे सक्रिय रहेकाले सावधानी अप्नाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ। अहिले भारतको राजस्थानमा 159 जनामा जिका भाइरसको सङ्क्रमण संक्रमण देखिएपछि नेपालमा पनि खुला सिमानाका कारण त्यसको संक्रमण हुन सक्ने उहाँको भनाइ छ। अन्य भारतका विभिन्न ठाउँमा पनि अहिले जिका भाइरसको संक्रमण फैला परेको बताइएको छ। भारतमा जिका भाइरस आइसकेकाले नेपालमा पनि यो रोगको उच्च जोखिम भएको भन्दै जिका परीक्षण गर्नमा ढिलाइ नगर्न डाक्टरहरूले सुझाव समेत गरेका छन्। विशेष गरी गर्भवती अवस्थामा जिकाले संक्रमण गर्न सक्ने भएकाले सजगता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलको स्तर उन्नति हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। नेपालगञ्जमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएका मन्त्री भट्टराईले 15 अरबको लागतमा 5 वर्षभित्र विमानस्थलको विकास र विस्तार गरिने बताउनु भएको छ। मन्त्री भट्टराईले नेपालगञ्जबाट भारतको नयाँ दिल्ली हवाई सेवा सञ्चालनका लागि भारतीय पक्षबाट हवाई मार्गको स्वीकृति नपाएका कारण ढिला भएको भन्दै पहल भइरहेको बताउनु भएको छ। मन्त्रालयले विभिन्न माध्यमबाट हवाई मार्गको स्वीकृतिका लागि प्रयास गरिरहेको मन्त्री भट्टराईको दावी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालगञ्ज विमानस्थलको गुरी योजना स्वीकृत भएको बताउँदै योजना अनुसार अब काम हुने बताउनु भएको छ।
बैतडीको सिघास गाउँपालिकाका 9 वटा कार्यालय सचिवविहीन भएका छन्। वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई शास्ति भएको छ। सचिवविहीन रहेका वडामा प्राविधिक सहायकहरूलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो। साबिकको 6 वटा गाविसमा 6 जना प्राविधिक सहायकलाई 9 वटा वडा कार्यालय हेर्ने गरी जिम्मेवारी दिएको अवस्थीले बताउनुभयो। 3 जनालाई 2 वटा वडा र अन्य 3 जनाले 1-1 हेर्ने जिम्मेवारी दिएको छ। वडा कार्यालयमा कर्मचारीको अभावले कार्य सम्पादन समस्या हुने गरेको र यस्तै सेवाग्राहीलाई समस्या भएको गाउँपालिकाका उपाध्यक्ष दुर्पति चन्दले बताउनुभयो। गाउँपालिकामा समेत 2 जना मात्र कर्मचारी भएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीको भनाइ छ।
धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। रेलाई भने यहरूको विश्राम।
सहारा चाहियो
सबैको मन छुने
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। धनगढीमा आगलागी हुँदा 4 लाख बराबरको क्षति भएको छ। उपमहानगरपालिकाको वडा नम्बर 4C गाउँका बमबहादुर सिंहको घरमा आगजनी भएको प्रहरीले बताएको छ। घरमा आगलागी हुँदा 4 लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। आगो निभाउने क्रममा सिंहका श्रीमती कुन्ती साई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो। आगलागीबाट घरभित्र रहेका लत्ता कपडा अन्न भण्डार पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ।
मङ्सिर 14 गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यानमा लिँदै व्यक्तिसँग रहेका इजाजत पत्र हतियार प्रहरीलाई बुझाउन प्रहरीले आग्रह गरेको छ। गृह मन्त्रालयले सूचना जारी गरी 37 जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर 10 गतिभित्र हतियार बुझाउन अनुरोध गरिएको छ। सूचनामा हात हतियार खरखजना एन 2019 दफा 8 अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका अनुमति प्राप्त हतियार स्थानीय प्रहरी कार्यालय मार्फत अनिवार्य बुझाउन भनिएको छ।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। जापानसँग गरिएको सैन्य गुप्तचरी सूचना आदान प्रदान सम्बन्धी सहमतिलाई आफूले निरन्तरता दिने दक्षिण कोरियाले बताएको छ। दुई देशबीच चलिरहेको विवादका कारण सहमति कायम रहला वा नरहला भन्ने आशंका बढिरहेका बेला दक्षिण कोरियाको यस्तो भनाइ आएको हो। दक्षिण कोरियाको निर्णयलाई अमेरिकाले स्वागत गर्दै दुई देशलाई विद्यमान असमझदारी टुङ्ग्याउन आग्रह समेत गरेको छ। दक्षिण कोरिया र जापान बीच दशकौंदेखि तनाव कायम रहेको छ। जापान र दक्षिण कोरिया बीच व्यवसायिक तथा कूटनीतिक विवाद यो वर्ष झनै चर्किएको थियो।
भेरी खबरमा अब लागौं खेल खबरतिर। नेपाल गंजमा भएको 5 औं नेपालगंज स्कूल म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नवराज साउतले उचाल्नु भएको छ। फुल म्याराथनमा पहिलो भई साउथले नगद 56,000 पनि हात पार्न सफल हुनुभएको छ। निर्धारित 42 किलोमिटरको दूरी 2:25:42 पार गर्दै उहाँले पहिलो स्थान प्राप्त गर्दा दोस्रो स्थान हासिल गर्नुभएका खगन र भाटे 2:25:58 दूरी पुरा गर्दै 40,000 पाउन सफल हुनुभयो। तेस्रो स्थान ल्याउनुभएका राजेन्द्र राउत 2:29:14 दूरी पुरा गर्दै 20,000 हात पार्न सफल हुनुभयो। यस्तै महिला हाफ म्याराथोनतर्फ जुम्ला घरभै नेपाल आर्मीमा कार्यरत पूर्ण लक्ष्मी नेउपानेले उपाधि हात पार्नु भएको छ। 21 किलोमिटरको दूरी 1 घन्टा 30 मिनट 21 सेकेन्डमा पूरा गर्दै उहाँले नगद 40,000 पनि आफ्नो पोल्टामा पार्नु भएको छ।
मङ्सिर 15 गतेबाट नेपालमा आयोजना हुने 13 दक्षिण एसियाली खेलकुद शाखका लागि विभिन्न 7 देशका खेलाडीले कुल 317 स्वर्ण 317 रजत र 481 कास्य पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। साकको जिम्मा पाएको प्राविधिक समितिले आफ्नो कार्य विवरण सार्वजनिक गर्दै करिब 3,000 खेलाडी प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल 29 खेल समावेश भएको जनाइएको छ। यसैगरी नेपालमा हुने साकको खेलमा पुरुष क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्द्वीको रूपमा टेस्ट वास्ता श्रीलङ्कालाई पाएको छ। साग आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी श्रीलङ्का परेको हो। नेपाल र श्रीलङ्का बीचको खेल मङ्सिर 17 गते हुनेछ। सागको पुरुषतर्फ 5 टिमले प्रतिस्पर्धा गर्नेछन्, जसमा नेपाल, श्रीलङ्का, बङ्गलादेश, भुटान र मालदिव्स रहेका छन्। भारत र पाकिस्तानले भने प्रतिस्पर्धा गर्ने छैनन्। राउन्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष 2 टिमले स्वर्ण पदकका लागि खेल्नेछन्। यस्तै पोखरामा हुने महिला क्रिकेटमा भने पहिलो खेल नेपालले मालदिवसँग खेल्ने भएको छ।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै कर तिर्ने 8 संस्था सम्मानित, सबैले कर तिर्ने बानीको विकास गर्नुपर्नेमा जोड।
प्रदेश अस्पताललाई व्यवस्थित अस्पतालका रूपमा विकास गर्ने नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रावतको भनाई, मेडिकल कलेजका रूपमा स्थापित गरिने दावी।
घरमा लुकाई छिपाई राखेको अवस्थामा बाँकेमा 194 क्युफिट सालको काठ बरामद, घर मालिक फरार।
र नेपालगंज म्याराथनको उपाधि आर्मीका नवराज साउतलाई महिलातर्फको उपाधि पनि आर्मीकै पूर्णलक्ष्मीको पल्टामा। हस्त अनिलाई बिहानको भेरि खबर सकियो। अहिले 8 बजेको भेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विषय र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।